असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। गत माघ 1 गते राष्ट्रिय योग दिवस मनाइएको छ। आजको श्रृंखलामा हामी योग शिक्षाका विषयमा छलफल र बहस गर्नेछौ। बेला बखतमा उठिरहने विद्यालय र विश्वविद्यालय तहमा योग शिक्षा अनिवार्य हुनुपर्छ भनेर प्रसंगहरू उठिरहँदा विद्यालय र विश्वविद्यालय स्तरमा योग शिक्षाको आवश्यकता र महत्व कति छ, योग शिक्षाले मान्छेको व्यावहारिक र व्यावसायिक जीवनमा कति प्रभाव पार्दछ, यी आपद विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल र बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी योग गुरु लवदेव मिश्र। मिश्रज्यू, यहाँलाई नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद हजुर।
शुरूआतमा व्यायाम र योगको बीचमा शब्दमा मात्रै फरक हो कि यसको कर्म र व्यवहारिकतामा पनि केही फरक छ, कुराकानीको शुरूआत यहीबाट गरौं।
योग र व्यायामलाई यदि तुलनात्मक रूपमा हेर्ने हो भने यसमा भिन्नता भन्दा पनि योग एउटा विशाल वृक्ष हो, विशाल रूप हो भने व्यायाम त्यसको सानो एउटा अङ्ग मात्र हो। अर्थात् कहीँ न कहीँ व्यायामबाट प्रारम्भ हुन्छ र योगको विशाल वट वृक्ष बन्ने गर्छ। अर्थात् त्यो व्यायामको सुरुवात कहाँबाट हुनुपर्छ भने शरीरमाथि अनावश्यक अतिक्रमण नगरिकन गरिने व्यायाम नै बिस्तारै 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 योगको रूप लिन्छ। जब त्यो श्वासको गतिलाई नियन्त्रित गर्छ, शरीरको गतिलाई स्थिर गर्छ र शरीरलाई लामो समयसम्म सुखपूर्वक स्थिर गर्न सक्ने क्षमता अभिवृद्धि गर्छ, त्यसले त्यसपछि आसनको रूप लिन्छ। जब योगभित्र श्वासमाथिको नियन्त्रण हुन थाल्छ, त्यसले प्राणायामको रूप लिन्छ भने यसको प्रारम्भिक प्रक्रिया व्यायामबाट सुरु हुने हुनाले योग र व्यायाममा भिन्नता छैन। योग एउटा व्यापक हो। अर्थात् योगको श्रृङ्खला पुग्दा ध्यान र समाधिसम्म पुग्छ। एउटा ऋषि सम्मको जो यात्रा छ, एउटा महर्षि बन्ने जुन यात्रा छ, त्यो यात्राको प्रारम्भमा सामान्यतया सुरुवात गर्दाखेरि गरिने आरम्भिक जुन प्रक्रिया हो त्यो प्रक्रिया मात्र व्यायाम हो।
हामी
व्यायाम त सामान्यतया जसमा श्वासमाथि धेरै विचार गरिँदैन, जसमा शरीरको स्थिरतामाथि धेरै ख्याल गरिँदैन, मात्र शरीरलाई सञ्चालन गरिन्छ, त्यो शरीर सञ्चालन मात्र गर्नु व्यायाम हो भने शरीरलाई सम्पूर्ण रूपमा मनको नियन्त्रणमा राखेर मन र शरीरको तादम्यता मिलाएर तेस्रो शक्तिलाई आह्वान गरेर गरिने प्रक्रियाको नाम योग हो। एउटा सानो अंश भनेको मानव पेन्क्रियाजमा हुने एउटा सेल हो, एउटा बिटा सेल हो, तर बिटा सेलको भूमिका त रहन्छ नि, त्यस्तै व्यायामको पनि भूमिका चाहिँ रहन्छ, तर योगको यो सानो अंश।
योगको विषयमा पछिल्लो दिनमा चर्चा परिचर्चा र यसको उपयोग बढ्दै गइरहेको छ, आम मानिसलाई योगको विषयमा जानकारी चाहिँ कति छ?
एकदमै आम मानिसलाई योगको बारेमा विधिवत रूपमा र यसका प्रक्रियागत जो विधिहरू छन् ती सबै कुरा याद नभए तापनि हामी जो वैदिक सनातनी छौं, हाम्रो जो वैदिक सनातनी संस्कृतिका रूपमा जो विकसित भएको छ त्यो भित्र आफैमा योग छ। हरेक दिन मन्दिर जानु पनि आफैमा योग हो, हरेक दिन पूजा पाठ गर्नु पनि आफैमा योग हो, तर मैले त्यसलाई यदि जानेर गरेको छु, मैले त्यो प्रक्रियाबाट मलाई यो यो ठाउँमा यसरी यसरी लाभ हुँदैछ भन्ने कुराको मलाई जानकारी छ भने त्यसले योगको रूप लिन्छ। त्यो जानकारी नभएर गर्दाखेरि लाभ त हुन्छ, तर जति लाभ लिन सक्थ्यौं त्यति लिनबाट हामी वञ्चित हुन्छौं। र हाम्रो जीवनका, हाम्रो घर व्यवहारका जति पनि कार्यहरू हुन्छन् ती कार्य नजानिदो किसिमले योग त हुन्छ। त्यस मानेमा यो भन्न सकिन्छ व्यवहारत थुप्रै नेपालीहरू योग गर्छन्, तर त्यसलाई विधिवत रूपमा योग गर्नेको संख्या अलि थोरै छ, र त्यो थोरै संख्यालाई धेरै बनाउन सकिन्छ। जसरी हामीले साक्षरताको जुन प्रतिशत थियो त्यसलाई बढायौं, शिक्षाको अरू क्षेत्रको प्रतिशतलाई बढायौं, त्यसरी यो योगको पनि विधिवत जानकारीलाई बढाउन सकिन्छ, यद्यपि अहिले न्यून छ।
मिश्रजी, मैले अझ यसमा प्रश्न के हुन चाहे भने, आम मानिसलाई योगले गर्दा जीवनमा हुने प्रभावका विषयमा, अझ यसलाई यसरी भनौ, योगले आम मानिसको दैनिक जीवनमा पार्ने प्रभावका विषयमा कति जानकारी छ मैले जान्न चाहेको?
थोरै जानकारी छ, थोरै जानकारी छ। यदि त्यो जानकारी भइदिएको भए आज देशको प्रधानमन्त्रीले योग गर्छन्, आज देशको राष्ट्रपतिले योग गर्छन्, जो उहाँहरूसँग मैले स्वयंले साक्षात्कार गरेको छु योगको विषयमा। अनि तर एउटा आम खेतमा काम गर्ने किसान जानी जानीकन विधिवत रूपमा योग यसकारणले गर्दैन कि यसको वास्तवमा यो गरेर मलाई यो फाइदा हुन्छ भन्ने कुराको अझ हामीले शिक्षा जुन छ, योगको शिक्षा र प्रचारित गर्न अझ अभाव छ। यसलाई व्यापक बनाउन आवश्यक छ, राज्य स्तरबाटै आवश्यक छ। अझ म त भन्छु, पढ्दै गरेको बच्चा जुन छ, क ख पढ्दाखेरि योगमय क ख पढाइ हुनुपर्छ, अर्थात् उसलाई क को अर्थ के, ख को अर्थ के भनेर भन्दाखेरि योगका तमाम प्रक्रियाहरू हुन्छन्, ती प्रक्रियाको नामाकरणबाट यदि हामीले गर्दै गयौं भनेपछि यसको प्रभाव अझ बढेर जान्छ। त्यसैले आम मान्छेले योग गरेर के हुन्छ भन्ने कुरा त्यति राम्रोसँग जानेको छैन। यदि त्यो जानेको भएमा हस्पिटलहरूमा कम्मर दुखेको मान्छेको लामो लाइन लाग्ने थिएन, हस्पिटलहरूमा दम लागेका मान्छेहरूको लामो लाइन लाग्ने थिएन, किनभने यी जो नसर्ने प्रकृतिका रोगहरू छन् यी रोगहरू औषधि खाएर सन्चो हुँदैनन्, यी रोगहरू योगबाट सन्चो हुन्छन्। मनका रोगीहरू सायद अस्पतालको त्यो लामो, डाक्टरको त्यो पेचिलो जुन व्यवहार छ त्यो व्यवहार झेल्नु पर्ने थिएन, उनीहरू निश्चित रूपमा योगमा आउने थिए। यो कुरो नजानेकै कारणले, यस सम्बन्धी प्रचार प्रसारको अभावकै कारणले यस्तो भएको हो। यद्यपि यति भनिराख्दा प्रचारै नभएको अवस्था होइन, तर राज्य तर्फबाट औपचारिकता धेरै छ, यसको व्यवहारिक पक्ष अलिक कमजोर छ।
तपाईँले एउटा कुरा के उल्लेख गर्नुभयो भने, योग को बारेमा जानकारी भएको भए अस्पतालमा लामो लाइन लाग्ने थिएन भन्नुभयो, योगले रोगबाट मुक्त गराउँछ कि रोग लाग्नबाट बचाउँछ?
दुईटै कार्य योगले गर्छ।
कसरी प्रश्न पार्नुहुन्छ?
रोग मुक्त गराउँछ भनेपछि रोग लाग्न नपाएको मान्छेलाई भविष्यमा रोग लाग्नबाट जोगाउँछ।
रोगबाट मुक्त चाहिँ कसरी गराउँछ? यही
विषयमाथि जान्छु। मानौ यहाँको मेरुदण्डको समस्या छ, लामो समयदेखि तपाईँ झेलिराख्नु भएको छ, त्यो झेल्नका पछाडिको मूल कारण के हो भने, या तपाईँको हड्डी खिएको छ, या तपाईँको भनौँ कुनै नसा थिचिएको छ। अब हस्पिटलमा जानुभयो, उसले तपाईँलाई भन्यो कि यसलाई अपरेसन गर्नुपर्छ, तर खिएको त कुनै हालतमा सन्चो हुँदैन, यो एउटा डाक्टरले भन्छ। जब कुनै व्यक्तिलाई हामी लगातार पेनकिलर दिइराख्छौँ त्यो खिने क्रम अझ बढ्दै जान्छ, त्यसले सन्चो गर्दैन। तर जब मान्छे योगतिर आउँछ, उसलाई जस्तै म एक दुईवटा उदाहरण दिन्छु, नियमित मकरासन गर्ने मान्छेको मेरुदण्डको 99% समस्या समाधान हुन्छ, मेरुदण्डको 99% समस्याको समाधान मकरासन भन्ने एउटा आसन छ, त्यसलाई नियमित गर्यो भने सम्भव छ। यदि मेरुदण्डमा पर्याप्त मात्रामा अक्सिजेनेटेड ब्लडको फ्लोलाई यदि बढाउन सक्यौँ भने मेरुदण्डमा खिएको हड्डीलाई त्यसले सन्चो गर्छ। यस्ता हामीसँग हजार उदाहरणहरू छन् कि एउटा रोग लागेको व्यक्ति रोगबाट कसरी सन्चो हुन्छ। एउटा अर्को उदाहरण दिन्छु। मानव एउटा छातीको बिरामी छ, फोक्सोको बिरामी छ, उसको फोक्सोका जुन हामी श्वास लिँदाखेरि श्वासलाई सञ्चित गर्ने जुन छिद्रहरू हुन्छन् ती छिद्रहरू बन्द छन्। हामी एकछिन अस्थालिन त दिन्छौँ, थोरै बेर खुले जस्तो हुन्छ, तर त्यो फेरि त्यहीँ गएर चप्किन्छ। त्यसलाई सम्पूर्ण रूपमा स्थायी रूपमा ठिक गर्नलाई त श्वासको फोर्सलाई बढाउनु पर्यो, अक्सिजनको फोर्सलाई बढाउनु पर्यो, जसमा हामी अनुलोम विलोम नामको प्राणायाम गराउँछौँ र उसको फोक्सोमा भएका जति पनि छिद्रहरू छन् ती छिद्रहरू खुल्छन्। ती छिद्रहरू खुल्दा खुल्दा प्रत्येक दिन जब गराउँछौँ ती छिद्र खुल्ने बानी पर्छ र ती सम्पूर्ण रूपमा खुल्छन्। परिणामतः उसलाई दमको समस्याको सधैँका लागि समाधान हुन्छ। मैले यी दुईटा उदाहरण मात्र दिएँ, यस्ता थुप्रै उदाहरण छन् जसबाट रोगबाट पूर्ण रूपमा मुक्त गराउने विधिको नाम योग हो।
राष्ट्रिय योग दिवसको अवसर पारेर प्रधानमन्त्रीज्यूले पनि के भन्नुभयो भने विद्यालय स्तरमा नै योग शिक्षाको जरुरी छ भन्नुभएको छ। पछिल्लो दिनमा यो कुरा उठिरहेको छ, विद्यालय तहमा नै योग शिक्षाको जरुरी किन भयो र यसको जरुरी चाहिँ कतिको छ?
यसको आवश्यकता यति धेरै छ कि जुन आवश्यकतालाई यदि नारामा सीमित राख्यौं भनेपछि त्यो आवश्यकता तुहिन सक्छ। यसलाई तत्काल व्यवहारमा उतार्नु अनिवार्य छ। निश्चित रूपमा विद्यालयका कोर्सहरूमा पनि योगको त व्यवस्था गरिएको छ, तर त्यसलाई योगलाई प्रशिक्षण दिने दक्ष जनशक्ति विद्यालयलाई दिइएको छैन। त्यस कारणले अहिले त व्यवहार त यो हामी पतञ्जलिको तर्फबाट हरेक विद्यालयमा गएर देशका करिब हजारौं विद्यालयमा हामी पुगिसक्यौँ र त्यहाँका शिक्षकहरूलाई 36 दिनको तालिम दिएर कि तपाईँ यति जानेपछि मात्र यो विद्यार्थीलाई यो कुरालाई सिकाउन सक्नुहुन्छ या यसका साइड इफेक्टलाई जान्न सक्नुहुन्छ भनेर उनीहरूलाई ट्रेनिङ दिएका छौँ। अहिले यद्यपि त्यो राज्यले गर्नुपर्ने जुन कार्य छ त्यो कार्य हाम्रो संस्थाका माध्यमबाट हामीले देशभरि यो गर्ने प्रयत्न पनि गरेका छौँ कि विद्यालयका जो शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई योग शिक्षा दिने, परिणामत उनीहरूको कोर्समा राखिएको योग शिक्षा विद्यार्थीसम्म पुगोस् भन्ने योजना अन्तर्गत हामी सर्ट टाइम विद्यार्थीहरूलाई पनि गराउँछौँ, तर लङ टाइम उनीहरूको जो मूल जरोमा रहेको जहाँबाट उनीहरू शिक्षा प्राप्त गर्छन् हामी त्यस्ता किसिमका विद्यालयका शिक्षकहरूलाई गराउने अभियानमा पनि छौँ। त्यसैले विद्यालयमा योग शिक्षा पुर्यायो भनेपछि राष्ट्रलाई साँच्चै सुन्दर बनाउनमा यसले ठूलो भूमिका निभाउने हामीले त्यस्तो किसिमको सोचाइ पनि राखेका छौँ र त्यस कुरामा विश्वास।
विद्यालय तहमा नै योग शिक्षा पढायो भने कुन कुन कुरामा प्रभाव पार्छ यसले?
विद्यालय शिक्षामा यदि योगमा लगेर गयो भनेपछि विद्यार्थीमा हुने जो एकाग्रताको अभाव छ अर्थात् कन्सन्ट्रेट हुन सक्ने जो क्षमता दैनिक रूपमा ह्रास हुँदैछ, त्यो ह्रास हुनका पछाडि वातावरणीय प्रभाव सबैभन्दा जिम्मेवार छ। हाम्रो वरिपरि भएको वातावरणीय प्रभाव हो, त्यो वातावरणीय प्रभावको असरबाट पनि मुक्त गर्नलाई यो शरीरभित्र जो भएको विभिन्न हार्मोनल एक्टिभिटी छन् ती एक्टिभिटीहरू जो डिस्टर्ब हुँदैछन् नि जब उनीहरूलाई योग गराइन्छ, योग गराइसकेपछि ती हार्मोनल एक्टिभिटीहरू सन्तुलित हुन्छन्। ती सन्तुलित भएपछि हरेक विद्यार्थी आफ्नो विषयप्रति एकाग्र हुन्छ। एकाग्र हुँदाखेरि ऊ एकातर्फ मेघादी हुन्छ, अर्को आफ्नो विषयमा दक्ष हुन्छ। यसका साथसाथै विद्यालयमा जुन लगिने योग छ त्यो योगले उनीहरूको स्वास्थ्यमाथि पनि प्रभाव पारिराखेको हुन्छ। विद्यार्थीहरूलाई अनावश्यक रूपमा वर्षभरि रुगा लागिराख्ने जुन समस्या हुन्छ त्यसको समाधान योगका माध्यमबाट पर्याप्त शरीरमा अक्सिजनहरूको सप्लाई गर्यो भने यो समस्याको समाधान हुन सक्छ। अर्को कुरा, विद्यार्थीहरूको टाउको दुख्ने, विद्यार्थीहरूको हात झमझमाउने, विद्यार्थीहरू पढ्दाखेरि कन्सन्ट्रेट भएर सुन्न नसक्ने, यी तमाम जुन समस्याहरू हुन्छन् ती समस्याको समाधान योगले नै गर्न सक्ने हुनाले विद्यालयमा योग अनिवार्य, हरेक शिक्षकले जान्नै पर्ने, हरेक शिक्षकले शिक्षक बन्नुभन्दा पहिले योग शिक्षक बन्नु यदि अनिवार्य हामीले बनायौं भने यो अझ प्रभावकारी ढंगले विद्यालयमा संचार हुन सक्ने मैले देखेको।
योग शिक्षाले विद्यार्थीका अरू विषय पढाएमा पनि प्रभाव पर्छ, त्यसले फाइदा पुर्याउँछ
निश्चित रूपमा। एउटा हामीहरूको मस्तिष्कभित्र एउटा पिनियल ग्ल्यान्ड हुन्छ, त्यो पिनियल ग्ल्यान्ड उमेरका साथ साथै निष्क्रिय हुँदै जान्छ। यदि हामीले विद्यालयमा योगलाई लागू गर्यौं भने त्यो पिनियल ग्ल्यान्ड जवानीसम्म पनि क्रियाशील भइराख्छ। त्यो पिनियल ग्ल्यान्डले के गर्छ, जो खुसी बनाउने हुन्छ नि, शरीरभित्र एउटा खुसीपन उत्पन्न गर्ने, शरीर मनमा एउटा आनन्द उत्पन्न गर्ने जुन एउटा अवस्था रहन्छ, अर्थात त्यत्तिकै पनि उत्सवको एउटा वातावरण मनभित्र बन्ने, निराशाको वातावरण नबन्ने, एक किसिमको चिन्ताजनक वातावरण नबन्ने, जुन मनले सोचिराख्ने प्रक्रिया छ त्यो सोचिराख्ने अवस्था नहुने, त्यो कुरो के हुन्छ भने बचपनमा हुन्छ। त्यो बचपनमा भएको त्यो पिनियल ग्ल्यान्डको पूरा क्रियाशीलता जुन हुन्छ, त्यो क्रियाशीलता बनाइराख्नका लागि यदि त्यहाँ नियमित अक्सिजनको कमी हुन दिएन, नियमित ब्लड सर्कुलेसनको कमी हुन दिएन भने त्यो पिनियल ग्ल्यान्ड चाहिँ एक्टिभेट भइराख्छ, यो विज्ञानले पनि भन्छ। नत्र 8 वर्षपछि त्यो कर्मशः क्याल्सिफाइड हुँदै जान्छ, अर्थात् निष्क्रिय हुँदै जान्छ, त्यसमा क्याल्सियमको मात्रा बढ्न थाल्छ। परिणाम स्वरूप एउटा विद्यार्थी बिस्तारै हाउभाउ, उसका एक्टिभिटी फरक हुँदा 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 जब 16, 17, 18, 20 वर्षमा पुग्छ, ऊ बिस्तारै खुसी त रहन चाहन्छ तर खुसी भेट्दैन, अनि ऊ कतै कहिले लागु औषधतिर जान्छ, कहिले साथीभाइहरूसँग विभिन्न किसिमका नकारात्मक कार्यहरू गर्छ, जले गर्दा ऊ कुलतमा फस्ने सम्भावना हुन्छ। यसबाट जोगाइराख्नका लागि पनि यो योग शिक्षा र योगका गतिविधिहरू विद्यालयमा बचपनदेखि नै गर्यौं भनेपछि यो समस्या पनि आउँदैन।
योग शिक्षा पढाइ हुँदाखेरि सामान्य रूपमा व्यायाम त हुने नै भयो, त्यसको विषयमा पढाइ हुने नै भयो, त्यो प्रकारको व्यायामका बारेमा त जानकारी हुने नै भयो, अन्य के कुरामा जानकारी हुन्छ, के कुरामा पढाइ हुन्छ?
यसमा उनीहरूलाई व्यायाम त प्रारम्भिक कुरा हो, व्यायाम त हिँडेर पनि हुन्छ, व्यायाम त हात चलाएर पनि हुन्छ, तर यसका साथसाथै उनीहरूलाई एमा जहाँ अहिंसा हुन्छ, जहाँ सत्य हुन्छ, यस्ता किसिमका विषयहरू उनीहरूलाई त्यहाँ जानकारी गराइन्छ। हिंसा किन नगर्ने, हिंसा गर्दा विद्यार्थीको मनोवृत्तिमा के फरक पर्छ र हिंसा नगर्दा के फरक पर्छ, यो योग शिक्षा हो, त्यसलाई एमा भनिन्छ। नियम शौचका कुरा छन्, सन्तोषका कुरा छन्, तपका कुराहरू छन्, ती कुराहरू विद्यार्थीको बाल मनोविज्ञानभित्र यदि राख्न सक्यौं भनेपछि त्यो आफूलाई त्यसले व्यवहार बनाउँछ, त्यस्तो शरीरको बानी पर्न थाल्छ र त्यस्तो मनस्थिति बन्छ। यसका साथसाथै आसन जो स्थिरताको काम गर्छ, एकाग्रताको काम गर्छ, प्राणायाम जसले श्वासको गतिलाई नियन्त्रित गर्ने काम गर्छ, शरीरमा पर्याप्त अक्सिजनलाई लगातार सप्लाई गर्ने प्रक्रियाहरूका बारेमा जसले चर्चा गर्छ, चर्चा मात्र होइन व्यवहार तह त्यो कार्य गर्छ, प्रत्याहार, धारणा, ध्यान, समाधि, यी अष्टाङ्ग योगका विधि र प्रक्रियाहरूका बारेमा उनीहरूलाई जानकारी गराइन्छ। जानकारी मात्र गराइँदैन, व्यवहार तह त्यो गर्नका लागि वातावरण सृजना मात्र गरिँदैन कि त्यो व्यवहार गराइन्छ। जब त्यो गराइन्छ त्यो त्यस्तो हुन्छ, पानीमाथि आगोमाथि कुनै भाँडोमा पानी राख्यो भने त्यो उम्लिन्छ, त्यो बाष्पीकरण हुन्छ भने जस्तै कुनै विद्यार्थीलाई व्यवहार तह योग गर्यो भने ऊ एकाग्र हुन्छ, ऊ कुलतमा फस्ने सम्भावना हुँदैन, उसका शरीरमा भएका थुप्रै रोगहरू त सन्चो हुन्छन् हुन्छन्, उसको मनमा पनि एक प्रकारको स्फूर्ति र आनन्द हुन्छ, ऊ जीवनभरि खुसीको जीवन बिताउँछ। हरेक बाबु आमाले मेरो छोराछोरीहरू खुसी रहन् त चाहन्छ, हरेक बाबु आमाले आफ्ना बच्चाहरूलाई आनन्दित देख्न चाहन्छ, तर त्यो आनन्दलाई खोज्न ऊ कतै अन्त जान्छ। यदि योग शिक्षाभित्र उसले त्यो आनन्द छ भन्ने कुराको जानकारी भएको भए त्यो बाबु आमाले योग शिक्षा भएको विद्यालयमै म मेरा छोराछोरीहरूलाई पढाउँछु भनेर त्यसमा पनि बल दिन्थ्यो र विद्यालयहरू विवश हुन्थे योग शिक्षालाई व्यापक बनाउनका लागि। यस कुराको यो सन्दर्भको आज आवश्यकता छ।
मिश्रज्यू, शिक्षा एउटा आफ्नो ज्ञानका लागि लिइन्छ र अर्को व्यावसायिक प्रयत्नका निम्ति, व्यावसायिक प्रयोजनका निम्ति शिक्षा लिइन्छ। सामान्य रूपमा योग चाहिँ आफ्नो स्वास्थ्यका लागि, आफ्नो ज्ञानका लागि लिने भन्ने रूपमा बुझेका छन्। योग शिक्षालाई व्यावसायिक रूपमा पनि लिन सकिन्छ, यसलाई व्यावसायिक रूपमा पनि प्रयोग गर्न सकिन्छ?
निश्चित रूपमा।
यसलाई कसरी पुष्टि गर्नुहुन्छ?
योग शिक्षक भएपछि मात्र तपाईँ यो यसमा इन्ट्री पाउनुहुन्छ भनेर कुनै प्रावधान राख्नुहोस्? एउटा योगीले त गैर योगी भन्दा त राम्रो कार्य गर्छ नि। एउटा नियमित योग गर्ने किसानले पनि मजदुरले पनि योगिक कार्य गर्छ, अर्थात् योगमाथि, अर्थात् उसले कार्यमाथि इमान्दारिता गर्छ। यस कारणले यसले व्यावसायिक रूपमा योग प्रशिक्षण दिनमा पनि काम गर्छ। कोही योग प्रशिक्षक बन्न चाहे भने त्यसबाट आय आर्जन पनि गर्न सक्छ। अर्को कुरो, उसले जे कार्य गर्छ नि, हरेक कार्यभित्र यदि योग भयो भने त्यो कार्य कुशल हुन्छ, त्यो कार्य प्रभावकारी हुन्छ, त्यो कार्य योग बिनाको कार्य कम कौशलताको हुन्छ, योगयुक्त कार्य अझ बढी कौशलयुक्त हुन्छ, अझ बढी प्रभावकारी हुन्छ, अझ बढी परिणाममुखी हुन्छ। त्यस कारणले योग त हरेक प्रोफेसनभित्र अनिवार्य छ भने यसलाई प्रोफेसनल्ली व्यावसायिक रूपमै योग प्रशिक्षणको विधि उसले आफ्नो आजीवन चलाएर आफ्नो जीविकालाई चलाउन।
नेपाल चाहिँ प्राकृतिक रूपले धनी छ भनिन्छ र धनी छ पनि। यो नेपालको प्राकृतिक स्रोत साधनलाई उपयोग गर्नका निम्ति योग शिक्षाको आवश्यक छ, यसलाई यसलाई यसरी जोड्न सकिन्छ?
निश्चित रूपमा। म यहाँनिर यसरी पर्यटन तथा योग एउटा कुरालाई लिउँ। नेपालको प्रकृति, जो प्राकृतिक हिमाल, वन जङ्गल, खोला नाला हेर्नका लागि विदेशीहरू थुप्रै आउँछन्, यदि उनीहरूलाई यो हेरेर जो अस्थायी खुसी हुन्छ, एकछिन उनीहरू खुसी रहन्छन्, त्यो खुसीलाई उनीहरूको देशसम्म पनि खुसी बनिराख्नका लागि यदि हामीले योग पनि त्यसमा जोड्यौँ भनेपछि यसको व्यावसायिक महत्त्व पनि बढ्छ। यसका साथ साथै एउटा साँच्चै नेपाल त पुण्य भूमि रहेछ, नेपालमा कोही गयो भने खाली हात आउँदैन भन्ने संसारमा एउटा एक किसिमको प्रचार हुन्छ र नेपालमा पर्यटकहरूको संख्या व्यापक हुन्छ। मैले त त्यो सम्भावना पनि देखेको छु। मैले पर्यटन मन्त्रालयसँग पनि यस विषयमा धेरैपल्ट डायलग गरेको छु र उनीहरू यसमा कन्भिन्स छन् कि योग र पर्यटन एक साथ जानुपर्छ, त्यसपछि मात्र सम्भव छ। नेपालको संस्कृति र सांस्कृतिक जो महत्त्व छ यसलाई अझ यसले व्यापकता पाउँछ र हाम्रो देशको वास्तविक पहिचान र हाम्रो देशको भौतिक समृद्धि, आर्थिक समृद्धिमा योगको ठूलो योगदान हुन सक्छ।
बेला बखतमा उठ्ने विद्यालय र विश्वविद्यालयमा अनिवार्य रूपमा योग शिक्षा लागू गर्नुपर्छ भनेर कुरा उठिरहँदा अब कसले, कसरी र कुन तरिकाबाट योग शिक्षालाई विद्यालय र विश्वविद्यालय तहमा अनिवार्य रूपमा लागू गराउनका निम्ति कसको के भूमिका रहन सक्छ?
निश्चित रूपमा पोलिसी लेभलका मान्छेहरूले सबैभन्दा पहिले आफूले योग गर्नुपर्छ। तपाईँ जबसम्म कुनै कुरो चाख्नु हुँदैन त्यतिन्जेलसम्म अन्तर्हृदयबाट त्यसको स्वाद अभिव्यक्त गर्न सक्नुहुन्न। त्यस कारणले जुन कुरोको स्वाद तपाईँ अभिव्यक्त गर्न सक्नुहुन्न त्यसको तपाईँ राम्रो प्रचार पनि गर्न सक्नुहुन्न र त्यो लागोस् भन्ने तपाईँ चाहनु पनि हुन्न। त्यस कारणले पोलिसी मेकरहरू, राज्यका सबै राष्ट्र सेवकहरू, सम्पूर्ण राजनीति कर्मीहरू जे भए पनि योग अनिवार्य गर्नुपर्ने उनीहरूको पार्टीको नियम बन्नुपर्छ, उनीहरूको दलको नियम बन्नुपर्छ, हरेक मन्त्री मन्त्री बन्नका लागि योगी हुनु अनिवार्य हुन्छ भन्ने एउटा नियम बनाइनुपर्छ, कानुनमै पनि योग अनिवार्य गरेको मान्छे मात्र देशको प्रधानमन्त्री हुन्छ भन्ने केही प्रावधानहरू राख्नुपर्छ। हामी राख्छौँ नि, यति पढेको हुनुपर्छ, शाखा अधिकृत हुनलाई यति पढ्नु पर्छ यति गर, उसले योग पनि गरेको हुनुपर्छ, नियमित योग गर्ने व्यक्ति मात्र यो हुनेछ भन्ने, विद्यालयमा शिक्षक हुनका लागि यो हुनुपर्नेछ भनेर जबसम्म उसलाई फिल गराउने गरी हामी सुरुवात गऱ्यौँ भनेपछि यो विद्यालय र विश्वविद्यालयमा योग व्यापक हुनेछ र त्यो व्यापकताको आनन्द यो देशले उठाउनेछ, यो राज्यका हरेक व्यक्ति आफैभित्र समृद्ध हुनेछन् र त्यो समृद्धि भौतिक र आर्थिक रूपमा पनि देखिनेछ र स्वयं एउटा खुसीका रूपमा पनि त्यो समृद्धि देशमा देखिनेछ, मलाई यस्तो विश्वास छ। मसँग योगको एउटा आकार छ, एउटा प्रकार छ, मैले यो देशको नक्सा योगका माध्यमबाट बदलिन सक्छ भन्ने विश्वास र अठोट गरेको छु र आज राज्यले सकेन भने पनि यसलाई गैर सरकारी तहबाट, हाम्रै तहबाट पनि एक दिन यो देश संसारले चर्चा गर्ने देश बन्नेछ र त्यो बनाउनमा निरन्तर हामी जस्ता के योग प्रशिक्षकहरूको निरन्तर योगदान भइराख्नेछ। हामी सके हाम्रै पिँढीमा यसलाई गरेर देखाउँछौँ, होइन भने अर्को पिँढीले गर्नेछ र त्यो पिँढी त्यसरी निर्माण गर्नेछौँ, यो मलाई विश्वास छ। मैले देशको त्यस्तो नक्सा देखेको छु, त्यसैले यसलाई योगलाई शिक्षा क्षेत्रमा आन्दोलनका रूपमा अगाडि बढाउँ।
समय उपलब्ध गराइदिनु भयो समय र संवादका निम्ति, रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
हार्दिक आभार, हार्दिक धन्यवाद। देशकै सबैभन्दा पुरानो संचार माध्यम रेडियो नेपालका माध्यमबाट पटक पटक बोल्ने मौका त म पाउँछु तर तपाईँको यो लोकप्रिय कार्यक्रमका माध्यमबाट देशका सीमान्त व्यक्तिसम्म यो सन्देश पुगोस् र हरेक व्यक्ति यो आवाज सुनेर पनि योग गर्नलाई प्रेरित रहोस्, गरौं योग रहौं निरोग भन्ने अन्तर हृदयबाट सबैको आवाज निस्कियोस्, यही कामना गर्दै यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
यतिन्जेलसम्म हामीसँग कुराकानी गरिराख्नु भएको थियो पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी योग गुरु लवदेव मिश्र। आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।